नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल पुष 7 गते सोमबार, पौष कृष्ण पक्ष द्वितीया तिथि, तदनुसार 22 डिसेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज पोहेलाथ्व 2। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, काजिन सारा ताल सर्वाधिक उचाइमा शीर्षकमा गोर्खापत्र दैनिकबाट लिँदैछौ। मनाङ जिल्लाको चामे गाउँपालिका 4 सिंगार खर्कमा पत्ता लागेको काजिन सारा हिमतालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित हुने सम्भावनाले राष्ट्रिय चासो बढ़ाएको छ। चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेल सहितको संयुक्त टोलीले तालको उचाई समुद्री सतहबाट करिब 5200 मिटर रहेको अनुमान गरेको हो। उक्त टोलीका अनुसार ताल अत्यन्तै दुर्गम हिमाली भूभागमा अवस्थित छ। जटिल मौसम, उचाई र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्रारम्भिक विवरणले काजिन सारा ताललाई मुलुककै महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा पहिचान गराएको छ। यद्यपि तालको उचाई, क्षेत्रफल तथा गहिराईको औपचारिक वैज्ञानिक प्रमाणीकरण हुन भने अझै बाँकी रहेको जनाइएको छ। नरपाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भन्नुभयो, नेपालकै सर्वाधिक उचाइमा रहेको गाउँपालिका नारपाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको सर्वे टोलीले मापन नगरेकाले तालको विषयमा पनि यसै भन्न सकिँदैन। काजिनसारा विश्वकै अग्लो स्थानमा अवस्थित तालको सूचीमा रहनु मनाङीका लागि खुशी तथा गौरवको कुरा हो। स्थानीय गोठालाले लामो समयदेखि सिंगार खर्क क्षेत्रका पहाड़ र नागीमा चौरी तथा भेड़ा च्याङ्रा चराउन जाँदा टाढ़ाबाट नीलो जलराशिको दृश्य देखिने गरेको बताउँदै आएका थिए। उनीहरूको सूचनालाई आधार मानेर चामे गाउँपालिकाले 3 वर्ष अघि शुरू गरेको अन्वेषणका क्रममा तालको लम्बाई झण्डै 1 किलोमिटर र चौडाई करिब 600 मिटर रहेको अनुमान गरिएको छ। तालको मापनका लागि भनेर तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेल हेलिकप्टर मार्फत तालको सर्वेक्षणमा जानु भए पनि तालको गहिराईको मापन हालसम्म उपलब्ध छैन। प्रारम्भिक प्रतिवेदनमा ताललाई हिम नदीको जलस्रोतबाट बनेको उच्च हिमाली ग्लेसियर तालका रूपमा उल्लेख गरिएको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवत जावतका लागि वैकल्पिक मार्ग पहिचान, पर्यटक मैत्री, पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पारिने कार्य भइरहेको छ। अध्यक्ष घले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्यांकन अनिवार्य हुने पनि बताउनुभयो। काजिन सारा ताल सर्वाधिक उचाइमा शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै मतपत्र छपाईको तयारी पूरा शीर्षकको खबर लिँदैछौ। आगामी फागुन 21 गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाईको तयारी पूरा भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाई गर्न लागेको हो। यसअघि निर्वाचन आयोगले मौखिक र पत्र मार्फत मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो। सोही अनुसार केन्द्रले मतपत्र छपाईका लागि 4 अत्याधुनिक छापाखाना र 250 जनशक्ति समेत तयारी अवस्थामा राखिसकेको छ। साथै मतपत्र छपाईका लागि आवश्यक कागज, मसी लगायत मेसिनका लागि चाहिने अन्य पाठ पूर्जाको पनि केन्द्रले जोहो गरिसकेको छ। केन्द्रका प्रबन्ध संचालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो। पौडेलका अनुसार आयोगले निर्देशन दिने बित्तिकै छपाईको काम शुरू हुनेछ। केन्द्रले अहिलेको जनशक्ति, छपाई मेसिन र वार्षिक कार्ययोजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुष 16 गतेबाट छपाईको कार्य शुरू गर्ने गरी कार्ययोजना बनाउन आयोगलाई अनुरोध गरेको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। डेढ़ लाख निर्वाचन प्रहरी भर्ना गरिँदै शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सरकारले आसन्न निर्वाचन सुरक्षार्थ करिब डेढ़ लाख निर्वाचन प्रहरी साबिकका म्यादी प्रहरी भर्ना गर्ने भएको छ। 21 फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि 1,47,000 निर्वाचन प्रहरी भर्ना गर्ने गरी गृह मन्त्रालयले निर्वाचन सुरक्षा व्यवस्थापन बजेट विनियोजन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो। निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका 79,727, नेपाल प्रहरीका 71,620, सशस्त्र प्रहरीका 35,116 र राष्ट्रिय अनुसन्धान विभागका 1,900 जनशक्ति तैनाथ गराउन लागि अपुग सुरक्षाकर्मी निर्वाचन प्रहरीबाट भर्ना गर्न लागि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो। प्रवक्ता काफ्लेका अनुसार नेपाल प्रहरी मार्फत 1,32,357 निर्वाचन प्रहरी भर्ना गरी निर्वाचनमा खटाइनेछ। त्यस्तै 14,570 जनालाई सशस्त्र प्रहरी मार्फत खटिने गरी भर्ना गर्न लागि हो। विगतमा नेपाल प्रहरी मार्फत म्यादी प्रहरी भर्ना गरिँदै आएकामा यसपटक सशस्त्र प्रहरी मार्फत पनि खटाउन लागि हो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। होसु र कुहिरोले तराई मधेसमा बढ़्यो जाडो, मारमा विपन्न शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। दिनभर जसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा तराई मधेसमा जाडो बढ़ेको छ। पुसको कठ्याङ्रिदो जाडोको मारमा विपन्न नागरिक परेका छन्। बिहान पखत शीत पनि खस्ने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनमा कोशी, मधेस र सुदूरपश्चिमका तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ। यी क्षेत्रका जिल्लामा केही बेर घाम झुल्किए पनि दिनभर जसो हुस्सु लाग्ने गरेको छ। बागमती, गण्डकी र लुम्बिनीका तराईमा तुलनात्मक रूपमा कम कुहिरो रहे पनि हुस्सु भनेछ। 1 किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र 1-5 किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार पछिल्ला 3 दिन तराईमा हुस्सु र कुहिरो धेरै रहे पनि सोमबार र मंगलबार केही कम हुने देखिन्छ। मुसहरलाई जाडोमा घुरको भर शीर्षकको उपशीर्षकको खबर पनि नयाँ पत्रिका दैनिकमै प्रकाशित छ। माटोको चिसो भूइँमा पराल र बोरा ओछ्याएर सुत्नुपर्ने बाध्यताका गरीब मुसहरहरू आर्थिक विपन्नताले गर्दा हरेक वर्ष आउने कठ्याङ्रिदो जाडोका लागि न्याना सिरक र कपड़ा जोहो गर्न सक्दैनन्। दैनिक ज्याला मजदूरी गर्ने बाध्यता र कमाएको पैसा बचत नहुँदा हरेक वर्ष आउने शीतलहरको कठ्याङ्रिदो जाडो उनीहरूका लागि कष्टकर बन्ने गर्छ। त्यसैले उनीहरूका लागि घुर नै शरीरलाई न्यानो दिने सहारा हुन्छ। राष्ट्रिय मुसहर संघ कोशी प्रदेशका महासचिव धर्मेन्द्र ऋषिदेवका अनुसार बुढ़ीगंगा एक करैया बस्तीमा मात्र नभएर देशभर रहेका करिब 10 लाख मुसहरको अवस्था अहिले दयनीय बनेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। राहतको पर्खाईमा विपन्न समुदाय शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। 2 दिनदेखि 81 बढ़ेको चिसोका कारण विपन्न समुदायको जनजीवन कष्टकर हुँदै गएको छ। विपन्न समुदायमा पनि मुसहर समुदाय चिसोबाट निकै प्रभावित भइरहेका छन्। लहान 1 र 2 का मुसहर समुदाय चिसो बढ़ेपछि दैनिकी ज्याला मजदूरीमा निस्कन सकेका छैनन्। लहान 2 का गणपति सदाय भन्नुहुन्छ, नहरको किनारमा रहेको फुसको घरमा पश्चिमबाट आउने शिरशिर हावाले उनीहरूलाई दिनरात बिताउन निकै कठिनाई भएको छ। न आगो ताप्न दाउरा, न जीव ढाक्न न्यानो लुगा छ। यो समुदायले हरेक वर्ष शीतलहरमा यस्तै कष्टपूर्ण समय बिताउनुपर्ने बाध्यता छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। विषयगत शिक्षक न कोर्स पूरा, ट्यूशनकै भरमा एसईई शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौं। कालीकोटको नरहरिनाथ सात स्थित रूपादेवी माध्यमिक विद्यालयले 30 कार्तिकमा गणित शिक्षकका लागि 1900 पटक विज्ञापन गर्यो। विज्ञापनले संघीय अनुदान कोटामा विद्यालयले संघीय अनुदान कोटामा वैशाखेता 15-15 दिनको फरकमा विज्ञापन गरेको गरेछ। जति खोले पनि आवेदन नै पर्दैन। प्रधानाध्यापक दानबहादुर बुढाले भन्नुभयो, शिक्षक नहुँदा कोर्स कहिल्यै पूरा हुँदैन। विद्यार्थी ट्यूशनका भरमा एसई दिन बाध्य छन्। 2035 स्थापना भएको विद्यालयमा 375 जना विद्यार्थी अध्ययनरत छन् भने 3 प्रावि स्थायी दरबन्दीको भरमा विद्यालय चलेको छ। पठन पाठनमा समस्या भएपछि विद्यालयमा गाउँपालिका अनुदान र निजी स्रोतमा 13 शिक्षक राखिएको छ। यस्तै कालीकोटकै शुभकालिका गाउँपालिका 2 बालाचौर स्थित कालिका माविले गत शैक्षिक सत्रमा मावि तहको विज्ञान विषयका लागि 5 पल्ट विज्ञापन गर्दा समेत शिक्षक पाएन। कसैको आवेदन नपरेपछि शैक्षिक सत्र 2081-82 लागि गाउँपालिकाबाट प्राप्त विज्ञान विषयको संघीय अनुदान फ्रिज भयो। कर्णाली प्रदेशमा कक्षा 1-10 4993 शिक्षक रिक्त छन्। प्रदेशभरिका 2931 सामुदायिक विद्यालयमा 11,865 मात्र दरबन्दीका शिक्षक छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा मानसिक स्वास्थ्य समस्या, मनलाग्दी मनोपरामर्श तालिम शीर्षकको खबर प्रकाशित छ। संसारभर मानसिक स्वास्थ्य समस्या बढ़दै गइरहेका बेला नेपाल पनि यसबाट अछुतो हुने कुरा भएन। तनाव बढ़दै जाँदा पनि मानसिक स्वास्थ्य खलबलिने गरेको छ। नेपालमा पर्याप्त मानसिक चिकित्सकको अभाव र मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रूपमा नलिने चलनले पनि स्थिति विकरालतातर्फ गइरहेको छ। मानसिक रूपमा अस्वस्थ मानिस कपड़ा खोलेर सड़कमा नआउँदासम्म उपचारमा ध्यान नदिँदा पनि समस्या जटिल बन्दै गएको हो। शहरका सीमित अस्पताल बाहेक देशका अधिकतर स्वास्थ्य संस्थामा मानसिक चिकित्सक छैनन्। मनोविमर्श मनोपरामर्श सेवा पनि सहज छैन र रोग लुकाउने अर्को समस्या छ। 10 वर्ष माओवादी द्वन्द झेलेको नेपालमा प्राकृतिक विपद, भूकम्प, बाढ़ी पहिरो र कोरोनाको त्रासले धेरैमा मानसिक समस्या थपेको विज्ञ बताउँछन्। गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाले पनि मानसिक समस्या बढ़ाएको देखिन्छ। विभिन्न सामाजिक सञ्जालमा आउने सम्पादन बिनाका दृश्य र अपुष्ट खबरहरूले पनि मानसिक स्वास्थ्यमा खलल पुर्याएका छन्। जेन्जी आन्दोलनका घाइते एकपटक निको भएर घर फर्केपछि पनि फेरि उपचारका लागि आउन थालेको मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे बताउनुहुन्छ। आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भए भनिए पनि मानसिक स्वास्थ्य परामर्श सहज उपलब्ध छैन। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक 10 जना मध्ये 1 मा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ। यहाँ दैनिक सरदर 19 जनाले आत्महत्या गर्छन् भने करिब 6 लाख जना कड़ा खालको मानसिक समस्याबाट गुज्रिरहेका छन्। तर यसप्रति राज्य गम्भीर बनेको देखिँदैन। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। सहकारी बैंकको ऋण प्रवाहमा कड़ाई शीर्षकको खबर आजको राजधानी दैनिकबाट लिँदैछौ। सरकारले बैंकमा कर्जा केन्द्रीकरण रोक्न नेपाल राष्ट्र बैंकले कड़ा नियमन माफ गर्नुहोला। सहकारी बैंकमा कर्जा केन्द्रीकरण गर्न नेपाल राष्ट्र बैंकले कड़ा नियमन लागू गरेको छ। अब एउटै सदस्य वा सम्बन्धित समूहलाई कुल सम्पत्तिको 15% भन्दा बढ़ी ऋण दिन नपाइने व्यवस्था गरिएको छ। सहकारी क्षेत्रमा बढ़दो जोखिम र विश्वास संकट नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले सहकारी बैंकको कर्जा प्रवाहमा कड़ाई गरेको हो। नयाँ निर्देशनले कर्जा सीमा, रियल इस्टेट लगानी र बिना धितु ऋणलाई कड़ा नियन्त्रणमा ल्याएको छ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा घर जग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, 198 कम्पनीका आवेदन शीर्षकको खबर प्रकाशित छ। घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमति पत्र लिन 198 कम्पनीको आवेदन परेको छ। सरकारले गत 27 असोजमा राजपत्रमा सूचना जारी गर्दै एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ीको घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो। घरजग्गा कारोबार गर्ने कम्पनीले 27 मंगिरभित्र अनुमति पत्रका लागि आवेदन दिनुपर्ने थियो। भूमि व्यवस्थापन अभिलेख विभागले 13 कार्तिकमा 30 दिनभित्र आवेदन पेश गर्न भन्दै सूचना जारी गरेको थियो। लगत्तै 13 मंगिरमा थप 15 दिन समय थपिएको थियो। उक्त अवधिमा 198 कम्पनीको अनुमति परेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। औद्योगिक नगरमा छैन प्रदर्शनी स्थल, निजी खाली जग्गा खोज्दा उद्योगीलाई हैरान शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। औद्योगिक नगरी विराटनगरमा 2053 यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले वर्षेनी व्यापार मेला आयोजना गर्दै आएका छन्। फरक फरक रूपमा स्थापना भएका छाता संस्थाले व्यापार मेला, औद्योगिक प्रदर्शनी, ट्रेड एक्सपो, कृषि प्रदर्शनी जस्ता मेला आयोजना गरे पनि यसका लागि निश्चित स्थानमा प्रदर्शनी स्थल भने छैन। दिगो र स्थायी प्रदर्शनी स्थल नहुँदा विराटनगरमा आयोजना हुने व्यापार मेला खाली जग्गा खोज्दै आयोजना गर्नुपर्ने बाध्यता छ। हरेक वर्ष आयोजना हुने व्यापार मेला व्यक्तिका निजी जग्गामा लगाउनुपर्ने बाध्यता रहेको उद्योगी व्यवसायीको गुनासो छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा पोखरेल पाण्डेहरूलाई एमालेमा कुन स्थान शीर्षकको खबर प्रकाशित छ। एमालेको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकै वर्चस्व स्थापित भयो। 19 जना पदाधिकारीमा ईश्वर पोखरेल समूहका 2 जना मात्रै पदाधिकारीले मात्रै चुनाव जित्नुभयो। 301 जनाको केन्द्रीय समितिमा पनि जम्मा 12 मात्रै पोखरेल समूहबाट निर्वाचित हुनुभयो। निर्वाचन हारेपछि धेरै चर्चित नेता पनि पदाधिकारीबाट बाहिरिनु परेको छ। यति ठूलो पंक्ति नेतृत्वबाट बाहिरिँदा के गर्लान् भन्ने आशंका व्याप्त छ। उनीहरूलाई पार्टीले के जिम्मेवारी दिन्छ भन्ने प्रश्न पनि उब्जिएको छ। अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा शंकर पोखरेलसँग सुरेन्द्र पाण्डे पराजित हुनुभयो। निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए पनि पाण्डे भने केन्द्रीय सदस्यमा पनि पराजित हुनुभयो। यस्तै उपाध्यक्ष नै लड़ेका गुरू बराल, परशुराम मेघी गुरूङ, अरूण नेपाल, टंकप्रसाद कार्की पनि केन्द्रीय सदस्यमा पराजित हुनुभएको छ। यस्तै ओलीका विश्वास पात्र विष्णु रिमाल पनि उपमहासचिव सहित केन्द्रीय सदस्यमा पनि पराजित हुनुभयो। पोखरेल पाण्डेहरूलाई एमालेमा अब कुन स्थान सम्बन्धी प्रसंग जोडेर यो खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। जेन्जी आन्दोलनका अभियुक्तलाई छोड्ने सरकारको निर्णयले झस्कियो निजी क्षेत्र शीर्षकको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। सरकारले जेन्जी आन्दोलनमा सहभागी भई लुटपाट, आगजनी र तोडफोडमा संलग्नहरूलाई थुनामुक्त गर्ने निर्णय गरेसँगै निजी क्षेत्र सशंकित बनेको छ। सरकारको निर्णयले व्यावसायिक वातावरण थप बिगार्ने तथा दण्डहीनता बढ़ाउने निजी क्षेत्रको ठहर छ। आन्दोलनको आवरणमा लुटपाट, आगजनी र तोडफोड गर्ने संदिग्ध व्यक्तिलाई छाडिए भोलिका दिनमा यो प्रवृत्ति मौलाउने र व्यावसायिक वातावरण थप बिग्रने निजी क्षेत्रका प्रतिनिधिहरू बताउँछन्। जेएनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री बीच मंगिर 24 गते भएको सम्झौता भोलिपल्टे मन्त्री परिषदले अनुमोदन गरेको थियो। यो खबर आजको कारोबार दैनिकबाट लिएका हौ। हादीको निधनले अस्थिर बंगलादेश शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। चुनावी तयारीमा रहेको बंगलादेशको राजनैतिक वातावरण, युवा नेता शरीफ ओस्मान हादीको निधनले यति बेला खलबलिएको छ। बिहिबार राति सिंगापुरको जनरल अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो। लगत्तै बंगलादेशमा हिंसात्मक प्रदर्शन र आगजनी भयो। 12 डिसेम्बरमा मोटरसाइकलमा आएका 2 नकाबधारीले ढाकामा उनीमाथि गोली हानेका थिए। टाउकोमा गोली लागेपछि उपचारका लागि उनलाई ढाका अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सिंगापुर लगियो। 32 वर्षीय हादी सन् 2024 विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा अग्रणी मोर्चामा हुनुहुन्थ्यो। यस आन्दोलनले शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक संघ उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।